लुकाले लेखेको सुसमाचार अध्याय 11। एक दिन येशु एक ठाउँमा प्रार्थना गर्दै हुनुहुन्थ्यो। उहाँले प्रार्थना गरिसक्नु भएपछि उहाँका चेलाहरूमध्ये एकजनाले उहाँलाई भने, प्रभु, युहन्नाले आफ्नो चेलालाई सिकाए झैँ हामीलाई प्रार्थना गर्न सिकाउनुहोस्। उहाँले तिनीहरूलाई भन्नुभयो, जब तिमीहरूले प्रार्थना गर्छौ, यसो भन्नु, हे पिता, तपाईँको नाउँ पवित्र गरियोस्, तपाईँको राज्य आओस्, हामीलाई हाम्रो प्रत्येक दिनको भोजन दिनुहोस्, हाम्रा पापहरू क्षमा गर्नुहोस्, किनकि हामीले पनि हाम्रा ऋणीहरूलाई क्षमा गरेका छौँ, हामीलाई परीक्षामा नलैजानुहोस्। येशूले तिनीहरूलाई भन्नुभयो, तिम्रो यस्तो मित्र होला जसले मध्यरातमा गएर तिमीलाई भन्नेछ, हे मित्र, मलाई तिनवटा रोटी सापट दिनुहोस्। मेरा एउटा मित्र घुम्दै गर्दा म कहाँ आइपुग्नु भयो र उहाँलाई दिनका लागि मसित केही पनि छैन। त्यसपछि भित्रबाट यस्तो उत्तर आउन सक्छ, मलाई दिक्क नबनाउनुहोस्, धोका पहिले नै लगाइसकिएको छ, मेरा नानीहरू मसँगै ओछ्यानमा सुतिराखेका छन्, त्यसैले म उठेर तपाईँलाई रोटी दिन सक्दिनँ। म तिमीलाई भन्दछु, उसले उठेर तिमीलाई रोटी नदिए तापनि तिमी उनको मित्र भएकोले गर्दा र लगातार मागिरहेको कारणले ऊ उठ्नेछ र तिमीलाई आवश्यक पर्ने रोटीहरू दिनेछ। म तिमीलाई भन्दछु, माग र त्यो तिमीहरूलाई दिइनेछ, खोज र तिमीहरूले भेट्टाउनेछौ, ढकढक्याऊ र तिमीहरूका निम्ति उघारिनेछ, किनकि माग्नेले पाउनेछ, खोज्नेले भेट्टाउनेछ, ढकढक्याउनेको निम्ति ढोका उघारिनेछ। तिमीहरूमध्ये को यस्तो बाबु होला जसले आफ्नो छोराले रोटी माग्दा उसलाई ढुङ्गा देला, अथवा माछा माग्दा त्यसको सट्टा सर्प देला, अथवा उसले अन्डा माग्दा उसलाई बिच्छी देला? त्यसै कारण तिमीहरू दुष्ट भएर पनि आफ्ना छोराछोरीहरूलाई असल चिजहरू दिन जान्दछौ भने तिमीहरूका स्वर्गका पिताले उहाँसँग माग्नेहरूलाई झन कति प्रशस्त गरेर पवित्र आत्मा दिनुहुने छैन र? पछि येशूले एकजना मानिसबाट भूतात्मा निकाल्दै हुनुहुन्थ्यो र त्यो भूतात्मा बोल्न नसक्ने गुङ्गो थियो। जब भूतात्मा उसबाट निस्क्यो, बोल्न नसक्ने त्यो मानिस बोल्न थाल्यो। यो देखेर मानिसहरूको भिड छक्क पर्यो। त्यहाँ भएका केही मानिसहरूले आपसमा भने, भूतात्माहरूको शासक बालजिबुलद्वारा यसले भूतहरू निकाल्छ, तर कतिले उहाँलाई परीक्षा गर्न उहाँसँग स्वर्गबाट एउटा चिन्ह मागे। तर येशूले तिनीहरूको विचार जानेर तिनीहरूलाई भन्नुभयो, आफैमा विभाजित भएको कुनै पनि राज्य उजाड पारिनेछ अनि आफैमा विभाजित भएको घर नाश हुनेछ। यदि शैतान आफैमा विभाजित हुन्छ भने कसरी त्यसको राज्य टिक्ला? तिमीहरूले भन्छौ, मैले बालजिबुलद्वारा भूतात्माहरू निकाल्छु। यदि म बालजिबुलद्वारा भूतात्माहरू निकाल्छु भने तिमीहरूलाई पछ्याउनेहरूले कोद्वारा ती भूतात्माहरू निकाल्छन् त? यसकारण तिमीहरूका न्यायकर्ताहरू हुनेछन्। तर यदि मैले परमेश्वरको औँलाले भूतहरू निकाल्छु भने परमेश्वरको राज्य तिमीहरूमा आएको छ। जब कुनै बलियो मानिसले हात हतियार सहित आफ्नो घरको सुरक्षा गर्दछ भने उसका सामानहरू सुरक्षित हुन्छन्। तर ऊभन्दा बलियो मानिस आएर उसलाई आक्रमण गरेर अधीनमा पार्यो भने त्यसले त्यो मानिसले भर परेका हात हतियारहरू कब्जा गरेर उसको घरका सामानहरू लुट्छ। जो मेरो साथमा छैन ऊ मेरो विरुद्धमा हुन्छ, अनि जसले मसित बटुल्दैन उसले छरपष्ट पार्छ। जब कुनै अशुद्ध आत्मा मानिसबाट निस्केर जान्छ, त्यो विश्राम खोज्दै पानी नभएको ठाउँ हुँदै जान्छ, तर त्यसले त्यो भेट्टाउँदैन। त्यसपछि उसले भन्छ, मैले छोडेको घरमा फर्केर जान्छु। फर्केपछि त्यसले त्यो घर सफा गरिएको र मिलाएर राखिएको भेट्टाउँछ। त्यसपछि त्यो गएर आफूभन्दा दुष्ट अरू सात आत्मालाई ल्याउँछ र तिनीहरू सबै त्यहाँभित्र बस्न आउँछन्, अनि त्यस मानिसको पछिल्लो अवस्था पहिलेको भन्दा अझ खराब हुन्छ। येशूले यो कुरा भन्दै गर्नुहुँदा एउटी स्त्रीले भिडबाट कराएर उहाँलाई भनी, धन्यको हो त्यो कोख जसले तपाईँलाई जन्मायो र ती स्तनहरू जसले तपाईँलाई दुध चुसाए। तर उहाँले भन्नुभयो, बरु धन्य कहाँ हुन् ती मानिसहरू जसले परमेश्वरको वचन सुन्दछन् र पालन गर्दछन्। जब अझ धेरै मानिसहरूको भिड जम्मा भयो, उहाँले तिनीहरूलाई भन्नुभयो, यो पुस्ता दुष्ट पुस्ता हो, यसले चिन्ह खोज्छ, तर योनाको चिन्ह बाहेक यसलाई कुनै चिन्ह दिइने छैन। जसरी निनवेका मानिसहरूका लागि योना चिन्ह थिए, त्यसरी नै यो पुस्ताका लागि पनि मानिसको पुत्र चिन्ह हुनेछन्। दक्षिणकी रानी यस पुस्ताका मानिसहरूसँग न्यायको दिनमा उठ्नेछिन् र तिनीहरूलाई दोषी ठहराउनेछिन्। तिनी पृथ्वीका कुनाबाट सोलोमनका ज्ञानका कुराहरू सुन्न आइन्, तर हेर, सोलोमनभन्दा महान कोही यहाँ छन्। निनवेका मानिसहरू न्यायको दिनमा यस पुस्तासँग खडा हुनेछन् र यस पुस्तालाई दोषी ठहराउनेछन्, किनकि योनाको सन्देश सुनेर तिनीहरूले पश्चाताप गरेका थिए र हेर, योनाभन्दा महान कोही यहाँ छन्। कसैले बत्ती बालेर त्यसलाई नदेखिने ठाउँमा अथवा डालोमुनि राख्दैन, तर सबैलाई उज्यालो होस् भनेर त्यसलाई सामदानमाथि राख्दछ। तिम्रो आँखा तिम्रो शरीरको लागि बत्ती हो। तिम्रा आँखा असल छन् भने तिम्रो सम्पूर्ण शरीर नै प्रकाशले भरिनेछ, तर तिम्रा आँखा खराब छन् भने तिम्रो सम्पूर्ण शरीर नै अन्धकारले भरिनेछ। त्यसै कारण होसियार रह कि तिमीमा भएको ज्योति अन्धकार नहोस्। त्यसो भए यदि तिम्रो सम्पूर्ण शरीर प्रकाशले भरिएको छ र यसको कुनै पनि भाग अन्धकारमा छैन भने तिम्रो सम्पूर्ण शरीर बत्तीको उज्यालो तिमीमा चम्केको जस्तै हुनेछ। उहाँले बोलिसक्नु भएपछि एकजना फरिसीले उहाँलाई आफ्नो घरमा भोजनको लागि बोलाए। त्यसपछि येशु जानुभयो र टेबलमा अडेस लागेर बस्नुभयो। भोजन गर्नुभन्दा अघि येशुले हात नधोएको देखेर त्यो फरिसी छक्क परे। तर प्रभुले तिनीहरूलाई भन्नुभयो, तिमी फरिसीहरू कचौरा र थालको बाहिरपट्टि सफा गर्दछौ, तर तिमीहरू भित्रपट्टि लोभ र दुष्ट कुराले भरिएका छौ। हे तिमी मूर्ख मानिसहरू हो, कि बाहिरको भाग बनाउनु हुनेले भित्रको भाग पनि बनाउनु भएको होइन र? तिमीभित्र जे छ त्यो कुरा गरिबलाई देऊ र सबै कुरा तिम्रो निम्ति शुद्ध हुनेछन्। धिक्कार तिमी फरिसीहरू, किनभने तिमीहरूले पुदिना सुप र जडीबुटीको दशांश त दिन्छौ, तर परमेश्वरको प्रेम र धार्मिकतालाई व्यवस्था गर्छौ। तर तिमीहरूले दशांश दिने काम साथै परमेश्वरको प्रेम र धार्मिकता बमोजिम काम गर्नुपर्ने हो। धिक्कार तिमी फरिसीहरू, किनकि तिमीहरूले सभागारहरूको प्रमुख आसनहरू र बजारहरूमा आदरणीय अभिवादनलाई प्रेम गर्छौ। तिमीहरूलाई धिक्कार छ, तिमीहरू चिन्ह नलगाएको चिहान जस्तै छौ, जसमाथि केही थाहा नपाइकन मानिसहरू हिँड्छन्। अनि केही एकजना व्यवस्थाका गुरुले उहाँलाई जवाफ दिँदै भने, गुरुज्यू, तपाईँ हामीलाई किन अपमान गर्नुहुन्छ? येशूले भन्नुभयो, तिमी व्यवस्थाका गुरुहरूलाई धिक्कार छ, किनभने तिमीहरूले मानिसहरूलाई बोक्न नसक्ने भार उठाउन लगाउँदछौ, तर तिमीहरू आफैले भने तिनीहरूलाई सहायता गर्न एउटा औँला पनि चलाउँदैनौ। तिमीहरूलाई धिक्कार, किनभने तिमीहरूले अगमवक्ताहरूका चिहान बनाउँदछौ, तर तिनीहरूलाई मार्ने चाहिँ तिमीहरूकै पुर्खाहरू थिए। त्यसैले तिमीहरू तिम्रा पुर्खाहरूका कामका गवाहहरू र सहमति जनाउनेहरू हौ, किनकि तिनीहरूले ती अगमवक्ताहरूलाई मारेका थिए र तिमीहरूले चाहिँ तिनीहरूका चिहान बनाउँदछौ। त्यसै कारणले गर्दा परमेश्वरले आफ्नो ज्ञानमा यसो भन्नुभयो, म तिनीहरू कहाँ अगमवक्ता र प्रेरितहरू पठाउनेछु, अनि तिनीहरूले कतिलाई सताउनेछन् र कतिलाई मार्नेछन्। त्यसैले संसारको सुरुदेखि यता भएका सबै अगमवक्ताहरूका रक्तपातको लागि यस पुस्ता जिम्मेवार ठहरिनेछ। म तिमीहरूलाई भन्दछु, हाबिलको रगतदेखि वेदी र मन्दिरको पवित्र स्थानको बीचमा हत्या गरिएका जकरियाको रगतसम्मको लागि यस पुस्ता जिम्मेवार ठहरिनेछ। तिमी व्यवस्थाका गुरुहरूलाई धिक्कार छ, किनभने तिमीहरूले बुद्धिको साँचो लगेका छौ। तिमीहरू आफै प्रवेश गरेका छैनौ र प्रवेश गर्दै गरेकाहरूलाई पनि तिमीहरूले रोकेका छौ। येशू त्यहाँबाट गइसक्नु भएपछि शास्त्रीहरू र फरिसीहरूले उहाँको विरोध गरे र उहाँसँग धेरै विषयमा बहस गर्दै उहाँको आफ्नै वचनमा उहाँलाई पक्रने दाउमा थिए।